पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति
भक्तपुर नगरपालिकाको प्रस्तुति खोप स भक्तपुर आवाज
पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति जो जलपा नमस्कार भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम फोपस भक्तपुर आवाजमा तपाईलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता सन्ध्या हिङबुजु। यो कार्यक्रम तपाईले हरेक बुधबार बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म र शुक्रबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म मात्र भक्तपुर एफएम 105.4 मेगाहर्जको रेडियो तरङ्ग मार्फत सुन्न सक्नुहुन्छ। साथै तपाईले हामीलाई www.bhaktapurfm.com.np/live मार्फत संसारको कुनै पनि कुनाबाट पनि सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन भइरहेको स्थानीय पथ प्रदर्शक अथवा लोकल गाइड तालिम तथा पर्यटन विकासका आगामी योजनाका बारेमा विशेष चर्चा गर्नेछौ। कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा पर्यटन विकासमा हालसम्म गरिएका कार्यहरू, पर्यटनको आवश्यकता तथा कठिनाईहरू बारेमा पर्यटक सूचना केन्द्रका प्रमुख गौतम लासुवासँग अन्तरंग कुराकानी गर्नेछौ। त्यसै गरी भक्तपुर नगरपालिकाद्वारा हाल सञ्चालन भइरहेको स्थानीय पथ प्रदर्शक तालिम सम्बन्धी तयार गरिएको एक रिपोर्ट तथा तालिममा सहभागी प्रशिक्षार्थीहरूसँगको अनुभव र प्रतिक्रिया प्रस्तुत गर्नेछौ। साथै भक्तपुर नगरपालिकाका साताभरिका विभिन्न गतिविधि एवं जानकारीमूलक सूचनाहरू पनि समेट्नेछौ। नेपालकै सबैभन्दा सानो जिल्ला मानिने भक्तपुर जिल्ला क्षेत्रफलका आधारमा सानो भए तापनि प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक दृष्टिकोणमा निकै धनी रहेको छ। ईए पावलका अनुसार भक्तपुरको दरबार क्षेत्रको अवलोकन मात्रले पनि विश्वका आधा हिस्साको रमणीय दार्शनिक स्थलहरू बराबरको महत्वको भ्रमण हुने बताउँछन्। यही सन्दर्भमा भक्तपुरलाई विश्वको खुल्ला संग्रहालय भनेर पनि चिनिन्छ। संसारका 10 उत्कृष्ट पर्यटकीय गन्तव्यहरूको सूचीमा तेस्रो स्थान ओगट्न सफल भई दक्षिण एसियाकै एकमात्र गन्तव्य बन्नुले यसको विशिष्ट महिमा छर्लङ्ग हुन्छ। र आजको श्रृंखलामा भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा स्थापित गर्नका लागि गरिरहेका प्रयास, पर्यटकहरूलाई दिइरहेको सेवा, सुविधा र भावी योजनाका विषयमा पर्यटक सूचना केन्द्रका प्रमुख गौतम लासुवासँग कुराकानी गर्दैछौ। साथमा हुनुहुन्छ सहकर्मी रविन्द्र कोशी।
यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। भक्तपुर नगरपालिकामा पर्यटक सेवा केन्द्र विधिवत रूपमा कहिले स्थापना भएको थियो?
भक्तपुर नगरपालिकाले 2050 साल साउन 1 गतेदेखि पर्यटक सेवा शुल्क उठाउन सुरु गरेको, त्यति बेलादेखि नै पर्यटक सेवा केन्द्र शुरू गरेको।
पर्यटक सेवा केन्द्रको उद्देश्य र यसले अहिले हालसम्म गरिरहेको कार्य र पर्यटक र अरू नवागन्तुक पर्यटकहरूलाई दिइरहेको सुविधाहरूको बारेमा के छ?
पर्यटक सेवा केन्द्र स्थापना कालदेखि नै पर्यटक सेवा शुल्क संकलन गर्ने अनि पर्यटकहरूलाई कला संस्कृति र सम्पदा सम्बन्धी जानकारी दिने अनि पर्यटकहरूलाई कला संस्कृति सम्पदा संरक्षण गरी त्यो घुम्ने ठाउँ बन्दोबस्त गरिदिने, नगरलाई सरसफाई गर्ने, पर्यटकहरू घुम्ने ठाउँहरू सफा गर्ने, पर्यटकहरूको निम्ति शौचालयको बन्दोबस्त गर्ने, पर्यटकहरूको निम्ति सूचना दिने हिसाबले प्रोसेयर, गाइडबुक अनि सूचना प्रवाह गर्ने विभिन्न पुस्तिकाहरू तयार गरी बाँड्ने, इन्टरनेटको सुविधा अनि जुन पिक्टोरियल बुकको रूपमा चाहिँ पनि पर्यटकहरूलाई हामीले प्रदान गर्दै आएका छौँ अनि विभिन्न यात्राहरूको जानकारी दिने हिसाबले समय समयमा ब्रोसरहरू निकाल्ने, अशक्त अपाङ्ग पर्यटकहरूलाई उहाँहरू घुम्नको निम्ति हामीले हामीसँग भएको साधनलाई प्रयोग गरी सहयोग गर्ने, बाटो बिराएका पर्यटकहरूलाई गन्तव्यसम्म पुर्याउनको निम्ति सहयोग गर्ने, यस्ता विभिन्न कार्यक्रमहरूको साथसाथमा अनि समय समयमा सांस्कृतिक कार्यक्रमहरू गरी पर्यटकहरूलाई मनोरञ्जन दिने काम पनि भएको छ। र सार अर्थमा भन्नुपर्दा भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्नको निम्ति पर्यटक सेवा केन्द्रले विभिन्न कार्यक्रमहरू अगाडि सार्दै आएको छ। यो भक्तपुर नगरपालिकाको निर्देशन अनुसार काम भइरहेको छ।
भक्तपुर नगरपालिकाले 2050 सालबाट पर्यटक शुल्क पर्यटकहरूसँग शुल्क उठाउने सन्दर्भमा श्रावण 1 गतेबाट शुरू भएको?
श्रावण 1 गतेदेखि पर्यटक सेवा केन्द्र स्थापना भयो। श्रावण 6 गतेदेखि पर्यटक सेवा शुल्क उठाउन शुरू भएको छ।
भक्तपुर नगरपालिकाले 2050 साल श्रावण 6 गतेबाट जुन पर्यटकहरूसँग शुल्क उठाउने काम गरेको छ, त्यो दिनको सम्झना तपाईँ कसरी गर्नुहुन्छ?
यो एउटा ऐतिहासिक काम शुरू भएको लागेको छ मलाई। साउन 6 गते हामीले पर्यटक सेवा शुल्क उठाउन जाँदा यो नेपालमै पहिलो पर्यटक सेवा शुल्क उठाउने काम भएको हो र त्यसमा हामीलाई पनि त्यति साह्रो नलेज थिएन र कसरी के गर्दा उपयुक्त हुन्छ भन्ने कुरा हामीलाई पनि मनमा उत्सुकता लागेको थियो। हामीले टिकट लिएर खौमा काउन्टर अथवा अहिलेको वर्तमान खौमा काउन्टर खौमा गेटमा गयौँ। हामीले त्यहाँको स्थानीय जुन व्यापारीहरूले सहयोग गर्नुभएको थियो र हामीले पर्यटक सेवा शुल्क उठाउँदाखेरि त्यहाँ धेरै स्थानीय जनताहरूको पनि घुइँचो लागेको थियो, पर्यटक व्यवसायीहरूको पनि घुइँचो लागेको थियो र धेरै जनताहरूको उत्सुकता पनि जागेको थियो त्यति बेला। र सबभन्दा पहिले हामीले शुल्क उठायौं युरोपियन मूलको जापानिज नागरिक नाम जेस्टामिन हो, उहाँले दुईजना एकजना अर्को उहाँको साथीको पनि पैसा तिर्नुभएको थियो। त्यति बेला 50 रुपियाँ थियो, दुईजनाको 100 रुपियाँ तिरेर शुल्क तिर्नुभयो र धेरै मान्छेहरूले धेरै त्यहाँ दर्शक नै भनौँ उहाँहरूले चाहिँ कसरी पैसा लिँदो रहेछ कसरी तिर्दो रहेछ भन्ने कुरा उत्सुकताका साथ उहाँहरूले हेर्नुभएको थियो र पहिलो जुन पैसा तिर्दाखेरि धेरैले ताली पनि बजाएका थिए र त्यो क्षण हाम्रो जहिले पनि हाम्रो स्मरणमा रहिरहन्छ।
भक्तपुर नगरपालिकाले पर्यटक शुल्क जुन 50 रुपियाँबाट शुरू गरेको थियो, हाल त्यो शुल्कको विवरण के कस्तो छ?
पर्यटक सेवा शुल्क उठाउन हामीले 2050 साल साउन 6 गतेदेखि शुरू गर्यौं। त्यति बेला 50 रुपियाँ थियो, सार्क पर्यटकसँग हामीले शुल्क उठाएका थिएनौँ त्यति बेला र त्यसपछि 2053 साल साउन 1 गतेदेखि ₹300 उठाउन शुरू भयो, $300 अथवा $5। त्यस्तै 2057 भाद्र 1 गतेदेखि ₹375 उठाउन शुरू भयो र त्यसपछि 2057 पौष 17 गतेदेखि ₹750 वा $10 उठाउन शुरू गर्यौं। त्यसपछि 2067 पौष 17 गतेदेखि ₹1100 वा $15 उठाउन शुरू भएको छ र त्यस्तै 2070 पौष 17 देखि हालसम्म ₹1500 वा $15 उठाउन शुरू गरिरहेका छौं र त्यस्तै सार्क मुलुकका लागि 2054 साल पुष 17 गते ₹30 बाट उठाउन शुरू भएको हो र त्यसपछि 2057 पुष 17 गतेदेखि ₹50 उठाउन शुरू भयो। त्यति बेला सार्क सँगसँगै चीनका पर्यटकहरूलाई पनि ₹50 भयो र त्यसपछि 2067 साल पौष 17 गतेदेखि ₹100 उठाउन शुरू भएको छ। त्यस्तै अब हालसम्म ₹500 2071 साल साउन 1 गतेदेखि हालसम्म ₹500 सार्क मुलुकका र चिनिया मुलुकका पर्यटकहरूले तिरिरहेका छन्।
हाल भक्तपुर नगरपालिकाले यी विभिन्न पर्यटकहरूसँग शुल्क उठाउने काम कतिवटा काउन्टरबाट उठाइरहेको छ?
हाम्रो नगरको जुन कोर एरिया छ त्यो कोर एरियाको चारैतिर 14 वटा काउन्टर तथा नाकाहरू बन्दोबस्त गरेका छौं र झन्डै 46 जना कर्मचारी साथीहरूले यो पर्यटक सेवा शुल्क उठाउने काम शुरू भइरहेको छ र यो पर्यटक सेवा शुल्क 2050 सालदेखि 55 साल अगाडिसम्म पर्यटक सेवा शुल्कको रूपमा अहिले प्रवेश शुल्कको रूपमा हामीले उठाउँदै आएका छौं।
पछिल्लो तथ्याङ्क अनुसार मासिक रूपमा औसत कति शुल्क उठिरहेको छ?
हाम्रो वार्षिक 24 करोड उठेको छ यो वर्ष, गएको यो वर्षमाको तुलनामा झन्डै 4 करोड बढी उठेको छ। अहिले मासिक हिसाब गर्दाखेरि झन्डै 2.5 करोड उठेको हामीले पाएका छौँ।
पर्यटक सेवा केन्द्रले शुल्क उठाउने बाहेक सेवा सुविधा दिने कुरा पनि तपाईँले भन्नुभयो, यस अन्तर्गत हामीले कस्तो किसिमको सेवा सुविधालाई बढी जोड्न खोजिरहेका छौँ?
हामीले विशेषतया पर्यटकहरूलाई अघि भने जस्तै पर्यटकहरू घुम्ने ठाउँमा सरसफाई गरिदिने, उहाँहरूले हेर्ने कला संस्कृति सम्पदाहरू त्यो जयगर्ना गरिदिने, त्यसलाई मर्मत गर्ने, जीर्णोद्धार गर्ने, पुननिर्माण गर्ने, त्यस्तै सांस्कृतिक कार्यक्रमहरू गर्ने, विभिन्न जुन बाजा गाजा डाफा भजनहरूको संरक्षण गर्नको निम्ति पहल गर्ने, त्यस्तै उहाँहरूको निम्ति चाहिने सूचनाहरू हाम्रो 14 वटा काउन्टर लगायत हामीले नगरपालिकाकोबाट पनि हामीले प्रदान गर्दै आइरहेका छौँ। त्यस्तै पर्यटकहरूलाई घुम्नको निम्ति सहज होस् भनेर हामीले 14 वटा नाका बाहेक अरू ठाउँमा पनि सिटी म्यापहरू राखेका छौँ। त्यसमा चाहिँ युआर हियर भनेर हामीले इन्डिकेट गरेर त्यसरी सिटी म्यापबाट उहाँहरूलाई गाइडेन्स गरेका छौँ। ठाउँ ठाउँमा शौचालय पर्यटक शौचालयको बन्दोबस्त गरेका छौँ र त्यो अपुग छ, अहिले पनि हामी फेरि नयाँ शौचालयहरू बनाउँदैछौँ र त्यसको साथसाथमा उहाँहरूलाई निशुल्क इन्टरनेटको सुविधा र विभिन्न हाम्रो पब्लिकेसनहरू निशुल्क रूपमा र हाम्रो नेपाल टुरिज्म बोर्डबाट प्राप्त भएका हाम्रा विभिन्न प्रकाशनहरू पनि हामीले उपलब्ध गराइरहेका छौँ। साथमा नेपालभरिकै भक्तपुर नगरको साथसाथमा नेपालभरिकै सूचनाहरू हामीले प्रदान गर्दै आइरहेका छौँ।
यो सुविधा प्रदान गर्ने क्रममा जस्तै विशेष गरी विभिन्न घटनाहरू भए भन्ने सुनियो, यसबीचमा पर्यटक नै हराएका घटनाहरू पनि थिए, के कस्तो छ?
हाम्रो विशेष चाहिँ अब ठुल्ठुलो ग्रुपमा आउने पर्यटकहरू कहिले काहीँ मिसिङ हुने गर्छन्, हराउने गर्छन् र त्यति बेला पर्यटकहरूले हाम्रो नजिकको काउन्टरमा खबर गर्छन् पर्यटकहरू म कहाँ छु, मेरो ग्रुपसँग छुट्यो भन्ने कुरा चाहिँ गर्नुहुन्छ। त्यति बेला हामीले उहाँहरूको ग्रुप खोजी गरिदिने र उहाँहरूको गन्तव्यसम्म पुग्नको निम्ति हामीले बस, उहाँहरूको गाइड, उहाँहरूको ग्रुप लिडर उहाँहरूसम्म पुर्याउने काम हामीले गरेका छौँ। हामीसँग भएको स्रोत साधनहरू प्रयोग गर्छौँ त्यसको निम्ति र साथै हामीले पर्यटन प्रहरी लगायत हाम्रो अन्य प्रहरी साथीहरूसँग पनि हामीले सहयोग मागेर उहाँहरूलाई आफ्नो निश्चित गन्तव्यसम्म पुर्याउने काम गर्छौँ।
2072 सालको विनाशकारी भूकम्पले भक्तपुरको पर्यटन क्षेत्रमा कस्तो असर पारेको थियो र हालसम्ममा त्यसमा के कस्तो सुधार भयो?
निश्चित रूपमा 2072 सालको भूकम्पले भक्तपुरको जन धन क्षति भएको छ। झन्डै अब 8,000 घर भत्केका छन्, 254 जनाको देहावसान भएको छ र त्यसले गर्दा वैशाख 30 गतेसम्म हामीले पर्यटक सेवा शुल्क नै उठाउने काम गरेनौँ र त्यसपछि बिस्तारै यो जुन भूकम्पबाट जुन क्षति पुगेका त्यसलाई चाहिँ व्यवस्थापन गर्दै 2072 साल वैशाख 31 गते नेपाल सरकारको एउटा नेपाल खुल्ला छ भन्ने कार्यक्रम, त्यो कार्यक्रम भक्तपुरमा पनि सुरु भयो। त्यो कार्यक्रमदेखि फेरि पर्यटक सेवा शुल्क उठाउने काम सुरु भएको छ र त्यो पर्यटक सेवा शुल्क उठाउनुभन्दा अगाडि हामीले भक्तपुर नगरपालिकाको सम्पूर्ण कर्मचारीहरू, पर्यटक सेवा केन्द्र लगायतका सम्पूर्ण कर्मचारीहरू हामीले यो भग्नावशेष व्यवस्थापन कार्य, सरसफाई गर्ने कार्य र हामीले उद्धार कार्य लगायतमा हामीले सहयोग गरेका छौँ र दिनरात कर्मचारी साथीहरू पनि खट्नु भएको थियो। त्यसले गर्दा बिस्तारै पर्यटकहरू घुम्ने सहज वातावरण बन्न थालेको हो र 31 गतेबाट हामीले उठाउन सुरु गरेपछि पर्यटकहरू पनि जुन डिजास्टर म्यानेजमेन्ट हेर्न आउने र त्यसमा केही सहयोग गर्ने खालका पर्यटकहरू पनि आएका छन् र उनीहरूले भक्तपुरलाई क्षति पुगेको छ, हामी पनि सहयोग गर्छौँ भन्ने हिसाबले नै पर्यटक सेवा शुल्क उहाँहरूले तिर्न अप्ठ्यारो मान्नु भएन र सहयोग पनि गर्नुभयो कतिले र यी कुराहरू अब भक्तपुर घुम्न लायक छ, घुम्न सकिन्छ भन्ने कुरा त्यसपछि बिस्तारै प्रचार हुँदै गयो र बिस्तारै पर्यटकहरूको आगमन पनि वृद्धि हुँदै गयो र त्यसपछि केही महिना लगतै भारतीय नाकाबन्दीको कारणले गर्दा फेरि पर्यटक भक्तपुर आउन सोचाएको छ, जुन कि पर्यटकहरू जुन भूकम्पको कारणले अलिकति घटेको बिस्तारै त्यसलाई फेरि मेकअप भएको अथवा बढेको त्यसलाई फेरि नाकाबन्दीले थल्ला पर्ने गरी चाहिँ त्यो पर्यटकहरू एकदम निरुत्साहित भएको देखिएको छ र पछि बिस्तारै यो हाम्रो भक्तपुरको जुन पुननिर्माण, कला संस्कृति सम्पदा संरक्षण र हामीले गाई जात्रामा लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै जाँदाखेरि भक्तपुरको अब पहिलाको स्थिति आउन लागेको छ है भन्ने कुरा चाहिँ धेरै ठाउँमा मेसेज पुगेको छ र धेरै पर्यटकहरूले त्यो कुरालाई सेयर पनि गर्नुभएको छ, जसले गर्दा अहिले बिस्तारै पर्यटकहरूको आगमन वृद्धि भएको छ। गत वर्षको तुलनामा यो वर्ष झन्डै झन्डै 37% पर्यटक वृद्धि भएको देखिन्छ र अब यसरी पर्यटकहरूलाई वृद्धि गर्दै जानको निम्ति विशेष चाहिँ हामीले उहाँहरूको निम्ति उहाँहरू घुम्ने ठाउँ सरसफाई गरिदिने र हाम्रो सम्पदाहरूलाई यथाशीघ्र छिटोभन्दा छिटो चाहिँ पुननिर्माण सम्पन्न गर्ने, पुननिर्माणको काम सम्पन्न गर्ने, मर्मतको काम सम्पन्न गर्ने र साथमा चाहिँ हामीले उहाँहरू यहाँ सुरक्षित छ है भन्ने कुरा चाहिँ उहाँहरूलाई चाहिँ यो मेसेज चाहिँ दिँदाखेरि बिस्तारै पर्यटकहरू अझ वृद्धि हुँदै जाने हामीले आशा गरेका छौँ।
पर्यटक शुल्क उठाउने सुरुवात भक्तपुरबाट नै भएको हो भन्ने कुरा अघि नै तपाईँले भनिसक्नुभयो र हाल यसको अवस्था काठमाडौँ र ललितपुरको तुलनामा कस्तो छ, महँगो सस्तो या यसलाई कसरी हामी प्रभावकारी बनाउने गरिरहेछौँ भन्ने?
महँगो सस्तोको तुलना हामीले उहाँहरूसँग गर्नुभन्दा पनि भक्तपुरको जुन यहाँको कोर एरिया, भक्तपुरको जुन कला संस्कृति सम्पदा हेर्दाखेरि जुन $15 उहाँले तिर्नुभएको छ, अधिकांश पर्यटकहरूले यो केही यो शुल्क केही होइन, यहाँ बन्दोबस्त गरे अनुसार यो $15 पुग्दैन र हामीले $15 बराबर हामीले चाहिँ भरपूर यहाँ मनोरञ्जन लिएका छौँ, त्यसैले हामीले यो $15 तिर्दाखेरि केही अप्ठ्यारो छैन भन्नुभएका छन् र त्यस्तै काठमाडौँतिर अब विभिन्न ठाउँमा शुल्क उठाउने गरेका छन् र ललितपुरमा पनि विभिन्न ठाउँमा शुल्क उठाउने गरेका छन्, त्यसैले भक्तपुरमा समग्र एउटै नगर प्रवेश गर्दाखेरि $15 लिने गरेका छौँ भने अरू ठाउँमा विभिन्न ठाउँमा लिने गर्दाखेरि हाम्रो तुलनामा अलिकति बढी भएको देखिन्छ।
नेपाल आउने पर्यटकहरूले भक्तपुर घुम्न पाएन या भक्तपुर घुमिएन भने यसलाई अपुरो हुन्छ भन्ने भनाइ हामी धेरै पटक सुनिरहन्छौँ, वास्तवमा भक्तपुरमा विशेष के छ र यसमा आकर्षण स्वदेशी र विदेशी पर्यटकको लागि के छ भन्दाखेरि यसमा के जवाफ हुन्छ?
यहाँको कला संस्कृति र सम्पदा, त्यस्तै नेवार जीवनशैली, नगरको व्यवस्थापन, यहाँको सरसफाई, यहाँको ध्वनि र वायु प्रदूषण मुक्त, त्यस्तै तुलनात्मक रूपले अरू ठाउँमा भन्दा यहाँको वास्तुकला को एउटा नमुना र साथमा यो ई वे पावलले भन्नुभएको छ भक्तपुर दरबार स्क्वायर
घुम्दाखेरि आधा संसार घुमे सर भनेर उहाँले चाहिँ लेख्नु भएको छ। त्यस्तै नाचगानको राजधानी भनेर भक्तपुरलाई नाचगानको राजधानी भनेर जगदीश शमशेर राणाले भन्नुभएको छ। टोनी एगनले यहाँको सरसफाई र कला संस्कृति सम्पदा संरक्षण अरू नगरले पनि सिक्नुपर्छ भन्ने कुरा उहाँहरूले यही मेसेजहरू दिँदाखेरि पनि भक्तपुर र अरू ठाउँको छुट्टै तुलना गर्दाखेरि भक्तपुरको छुट्टै पहिचानले गर्दा पर्यटकहरू आकर्षित हुन्छन् भनेर हामीले बुझ्नुपर्छ।
भक्तपुर यति धेरै सम्पन्न हुँदा हुँदै पनि पछिल्लो क्रममा पर्यटक र पर्यटनको क्षेत्रमा जुन किसिमको हामी लोकल गाइड भन्छौँ, लोकल टुरिस्ट गाइड अथवा पथ प्रदर्शक भनेछौँ, यो विषयमा अलिकति चर्चा धेरै चल्ने गर्छ। यसमा लाइसेन्स व्यवस्था सरकारले या नगरपालिकाले कस्तो गरिरहेको छ र नगरपालिकाले यसमा कस्तो किसिमको प्रयास गरिरहेको छ?
यो स्थानीय तह पहिला स्थानीय निकाय हो, अहिले स्थानीय तह हो। यो स्थानीय तहले नै स्थानीय क्षेत्रलाई व्यवस्थापन गर्ने काम गर्नुपर्छ र त्यही अनुसार 2059 सालमा भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, नाथम र नेपाल टुरिज्म बोर्ड गरी मिलेर संयुक्त आयोजनामा 35 स्थानीय पथ प्रदर्शकहरू लोकल गाइडहरूलाई ट्रेनिङ दिएर लाइसेन्स दिने काम भएको थियो र त्यति बेला लोकल गाइड परिचालन समिति भनेर बनाएका थियौँ हामीले र जसले गर्दा यो भक्तपुर नगर सम्बन्धी र यहाँको कला संस्कृति सम्पदा सम्बन्धी सही सूचनाहरू सम्प्रेषण भएको थियो र यसले गर्दा पर्यटकहरूलाई पनि धेरै राहत भएको थियो। बिस्तारै त्यति बेलाका जुन 35 मध्ये केहीले विदेश जाने र केही आफ्नो आफ्नो काममा व्यस्त भएको कारणले गर्दा स्थानीय पथ प्रदर्शकहरूकोमा कमी आएको छ र यसले गर्दा स्थानीय पथ प्रदर्शकहरूको संख्या न्यून भएको कारणले गर्दा अपुग भएको कारणले गर्दा यसपालि यो 66 स्थानीय पथ प्रदर्शकहरूलाई हामीले तालिम सञ्चालन गरिरहेका छौँ। हाम्रो थ्योरी क्लास झन्डै सकिसकेको छ र अब स्कर्सनमा लाने काम केही कामहरू बाँकी छन् र यो यसरी हामीले तालिम दिइसकेपछि भक्तपुरको बारे सूचना सही सम्प्रेषण गर्न सजिलो हुनेछ भने र भक्तपुरमा पर्यटकहरूलाई आकर्षण बढाउनको निम्ति पनि हाम्रो स्थानीय पथ प्रदर्शकहरू लोकल गाइडहरूले एउटा सद्भावना दूतको रूपमा काम गर्नुहुनेछ उहाँहरूले र यसले गर्दा भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न सजिलो हुनेछ। यसले गर्दाखेरि पर्यटकहरूलाई जुन ह्यारेस गर्ने खालका अरू जुन लाइसेन्स नभएका पर्यटकहरू पर्यटक गाइडहरू तिनीहरूलाई चाहिँ अब नियन्त्रण गर्न सजिलो हुनेछ र साथै यो लाइसेन्स नभएका जुन पर्यटक स्थानीय पथ प्रदर्शकको रूपमा आइरहेका उनीहरूको चिनारी नहुँदाखेरि उनीहरूले ठग्ने बाटो पनि अहिलेको जुन हाम्रो यो तालिमले चाहिँ वञ्चित गर्छ र सार अर्थमा भन्नुपर्दाखेरि यसले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्नको निम्ति सूचना सम्प्रेषणदेखि लिएर सबै काममा मदत पुग्दछ।
पर्यटकहरूबाट जुन उठेको रकम छ त्यो रकमलाई पर्यटन क्षेत्रमै गरिने खर्चको सन्तुलन भक्तपुर नगरपालिकाले कसरी मिलाइरहेको छ, यसमा केही प्रावधान छ कि?
यो प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भन्नुपर्दाखेरि पर्यटन शुल्कबाट उठेको जुन पैसाहरू छन् सबै नै पर्यटन क्षेत्रमै खर्च भएको म महसुस गर्छु। किनभने यो सम्पदा संरक्षणको काम भयो, कला संस्कृति संरक्षणको काम भयो, सरसफाईको काम भयो, अब भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्नको निम्ति कलेजहरू सञ्चालन गर्ने काम भयो, त्यस्तै स्वास्थ्य केन्द्र र अस्पताल बनाउने कामहरू भयो, अनि विभिन्न समयमा महोत्सवहरू आयोजना गर्ने, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने, सडक महोत्सवहरू आयोजना गर्ने, अनि परम्परागत शैलीमा निजी घरहरू बनाउँदाखेरि त्यो घर बनाउनको निम्ति प्रोत्साहन स्वरूप पुरस्कारहरू प्रदान गर्ने, सहयोग गर्ने र पर्यटन सम्बन्धी विभिन्न प्रकाशनहरू प्रकाशित गर्ने र पर्यटन सम्बन्धी शोधपत्र तयार गर्नको निम्ति सहयोग गर्ने, यस्ता जुन सहयोग गर्ने कामहरू ती सबै कामहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा पर्यटनमै खर्च भएको हामीले मान्नुपर्दछ। अहिलेसम्ममा झन्डै 39 लाख पर्यटकहरूले भक्तपुरमा भ्रमण गरेको हामीले पाएका छौं। यो 39 लाख पर्यटकहरूबाट जुन तिरेका पर्यटक शुल्क छन् त्यो पर्यटक शुल्क भन्दा बढी चाहिँ हामीले यी अघि भनेका कामहरूको खर्चलाई मूल्याङ्कन गर्ने हो भने ती खर्च नै बढी हुनेछ।
भक्तपुरमा खान बस्न र रात बिताउन होटेलहरूको अभावले पनि पर्यटकहरू कम आउने र आएकाहरू पनि लामो अवधि नबस्ने भन्ने गरिन्छ। यो समस्या समाधानमा पर्यटकहरूको बसाइ लम्ब्याउन पर्यटक सेवा केन्द्र र भक्तपुर नगरपालिकाले कस्तो किसिमको तयारी गरिरहेको छ या भावी योजनाको बारेमा केही प्रश्न पारिदिनुहुन्छ कि?
भक्तपुरमा होटेलहरूको संख्या बढ्दैमा मलाई लाग्छ पर्यटक बढ्ने भन्ने कुरामा म विश्वास गर्दिन। भक्तपुरमा पर्यटक बढाउनको निम्ति पर्यटकीय वातावरण बनाउनु पर्ने हो। त्यो भन्नुको अर्थ उहाँहरूले घुम्ने ठाउँ सफा हुनु पर्यो, सम्पदा संरक्षण गर्नु पर्यो अनि हाम्रो भक्तपुरको बारेमा प्रचार प्रसार गर्नु पर्यो, हाम्रो भक्तपुरका जनताहरूको व्यवहार चाहिँ असल हुनु पर्यो अनि हाम्रो विभिन्न सांस्कृतिक गतिविधि उहाँहरूले चाहिँ हेर्न लायकको सांस्कृतिक गतिविधिहरू हुनु पर्यो र सुरक्षाको प्रत्याभूति हुनु पर्यो, पर्यटक सम्बन्धी जुन व्यवसायहरू छन् व्यवसायहरूको क्षेत्र बढाउने काम हुनु पर्यो, कार्यहरूले गर्दाखेरि पर्यटकहरू भक्तपुरप्रति आकर्षित हुन्छ र साथमा भक्तपुरमा उहाँहरूको बसाई लम्ब्याउने हो भने भक्तपुरको सर्वसान जनता समक्ष भक्तपुरको पर्यटनको प्रतिफल पुर्याउनको निम्ति जुन हाम्रो कोर एरियाभित्र जति पनि घर छन् ती घरहरूमा पर्यटकहरू बस्न सक्ने अवस्था बनाउन सक्यौं भने पर्यटकहरू अटोमेटिकली बेलायतको बाँट सहर जस्तै भक्तपुरलाई पनि त्यही अनुरूप विकास गर्न सक्छौ हामी र प्रत्येक घरमा चाहिँ पर्यटकको बास बस्ने पर्यटकहरूले त्यसको प्रतिफल जनताहरूलाई प्रत्यक्ष रूपमा चाहिँ प्रदान गर्ने यो वातावरण तयार गर्नको निम्ति नगरपालिकाले हामीले अध्ययन अनुसन्धान गर्दैछौ र पर्यटक सेवा केन्द्रलाई यस्ता सुझावहरू पनि आएका छन्। यी सुझाव अनुसार पनि हामी अगाडि बढिरहेका छौँ।
2054 सालमा स्थानीय निर्वाचन पछाडि 20 वर्ष पछाडि गत 2074 सालमा मात्र बल्ल स्थानीय निकायको निर्वाचन भयो र यो बीचमा लगभग 15 वर्ष स्थानीय निकाय जनप्रतिनिधि विहीन भएको अवस्थामा भक्तपुरको पर्यटक सेवा केन्द्रको स्थिति कस्तो थियो?
2059 साल पछि 2074 अगाडिसम्म जनप्रतिनिधि विहीन अवस्था हो। त्यो अवस्थामा पनि भक्तपुर नगरपालिकामा 2054 सालमा निर्वाचित जनप्रतिनिधिहरूले उहाँहरूले जनप्रतिनिधिले जुन निभाउनु पर्ने दायित्व निभाउनु भएको छ र यसले गर्दा नगरपालिकाको कुनै पनि समस्यामा उहाँहरूले सहयोग गर्नुभएको छ, साथ दिएको छ, त्यसले गर्दा जनप्रतिनिधि विहीन अवस्था नै हामीले महसुस गर्नु परेन एउटा कुरो त्यो हो र अर्को कुरो यहाँको स्थानीय जनताहरूले पनि भक्तपुर नगरपालिका प्रति सकारात्मक सोच राख्दै हरेक कार्यमा जुन पर्यटकहरू जुन गलत बाटोबाट अथवा पैसा नतिर्ने हिसाबले चोर बाटोबाट जान खोज्दा पनि हाम्रो नगरवासीहरूले सचेत गर्ने उहाँहरूलाई र साथमा हाम्रो पर्यटक सेवा केन्द्रका कर्मचारीहरूलाई खबर गर्ने यस्ता कार्यहरू निरन्तर भइरहेको छ जसले गर्दा भक्तपुरका जनता र भक्तपुरको जुन निर्वाचित जनप्रतिनिधिहरूले भक्तपुर नगरपालिकालाई जुन माया गर्नुभएको छ, सहयोग गर्नुभएको छ, साथ दिनुभएको छ, त्यसले गर्दाखेरि जनप्रतिनिधि नभएको महसुस हामीलाई भएको छैन र साथमा अहिले हाम्रो जनप्रतिनिधिजीवहरू 2074 सालदेखि जनप्रतिनिधि नयाँ जनप्रतिनिधिजीवहरू आउँदाखेरि झन् हामीलाई काम गर्न सहज भएको म देख्दछु।
नजिकै गरेको विश्व पर्यटन दिवस सेप्टेम्बर 27 हामी मनाउँदैछौ, विश्वभरि नै मनाइँदैछ र यही सिलसिलामा सन्दर्भमा भक्तपुर नगरपालिका र पर्यटक सेवा केन्द्रले यो विश्व पर्यटन दिवसलाई कसरी हेरिरहेको छ?
यो अहिले आउन लागेको 39 विश्व पर्यटन दिवस हो। हामीले 2054 सालदेखि निरन्तर विश्व पर्यटन दिवस मनाउँदै आएका छौँ र विभिन्न कार्यक्रमहरू सहित यसले गर्दा एउटा के प्रभावकारी सन्देश के गएको छ भने भक्तपुरमा विश्व पर्यटन दिवसका दिन अथवा विश्व पर्यटन दिवसको वरिपरि विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुने गर्छन् र सरसफाईको कार्यक्रमहरू हुने गर्छन् र विभिन्न फोटो प्रदर्शनी अनि त्यस्तै पर्यटकहरूलाई स्वागत गर्ने र सत्कार गर्ने यो कार्यक्रमहरू हुँदै गर्छन् भन्ने कुरा सन्देश यो सबै ठाउँमा पहिले पुगेको हामीले पाएका छौँ। अब यसपालि पनि हामीले विगतमा जस्तै सरसफाई कार्यक्रम, फोटो प्रदर्शनी कार्यक्रम, सांस्कृतिक कार्यक्रम, स्वागत तथा उपहार वितरण कार्यक्रम लगायतका कार्यक्रमहरू गर्नेछौ र साथमा यहाँको पर्यटन सम्बन्धी विज्ञहरूसँग हामीले टक प्रोग्राम जस्तै यो कार्यक्रम पनि गर्ने र यसपालिको विश्व पर्यटन दिवसको नारा टुरिज्म एन्ड द डिजिटल ट्रान्सफर्मेसन भएको हुनाले हामीले यसपालि यसलाई चाहिँ यो नारासँग सार्थक हुने कार्यक्रम यो टक प्रोग्रामको साथमा चाहिँ हामीले नयाँ प्रकारका केही चिजहरू हामी प्रकाशनमा ल्याउँछौँ।
अन्त्यमा हाम्रा श्रोताहरूलाई केही सन्देश छ?
सधैँभरि जुन हाम्रो भक्तपुर नगरका जनताहरूले अथवा जनप्रतिनिधिहरूले र सारा नेपाली जनताहरूले जुन सहयोग गर्दै आउनुभएको छ सधैँभरि यसरी नै माया गर्नुहुनेछ र यसरी नै सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र साथमा भक्तपुर नगरपालिका जुन एउटा पारदर्शी ढंगले अगाडि बढेको छ र पारदर्शी रूपले काम गर्दै आएको छ यसमा सारा जनताहरूले साथ दिनुभएको छ र साथ दिनुहुनेछ र जनताको साथमै हामी अगाडि बढ्नेछौँ भन्ने कुरा म यहाँहरू बीचमा राख्न चाहन्छु र साथमा केही कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद पनि दिन चाहन्छु।
भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपसमा तपाईँको समय र जानकारीको लागि हार्दिक धन्यवाद।
हस् धन्यवाद।
बाल दिवस सम्बन्धी भक्तपुर नगरपालिकाको सूचना। राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा मिति 2075 भाद्र 29 गते आयोजना हुने भक्तपुर नगर स्तरीय अन्तर्विद्यालय चित्रकला प्रतियोगिता कार्यक्रममा यस नगरभित्रका सम्पूर्ण माध्यमिक विद्यालय सामुदायिक र संस्थागतबाट आधारभूत तह र माध्यमिक तहबाट 2-2 विद्यार्थी सहभागी गराउन मिति 2075 भाद्र 27 गते भित्र नगर शिक्षा शाखा भक्तपुरमा नाम दर्ता गराउन सूचित गराइन्छ।
विषय विद्यालय र वातावरण आधारभूत तहका लागि संस्कृति र सम्पदा माध्यमिक तहका लागि समयावधि 2 घण्टा समय बिहान 11 बजे स्थान दरबार क्षेत्र ल्याकु
भक्तपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय
लौ बुहारी के गरेकी हो किन फोहोर चलेर बसे कि
फोहोर होइन आमा यो त मोहर हो मोहर
मोहर रे होइन है बुहारी के भने कि तिमीले
लौ हो त नि आमा फोहोर भनेको दुई थरीको हुन्छ एउटा कुहिने र अर्को नकुहिने कुहिने फोहोरलाई घरमै खाल्डो खनेर वा कम्पोस्ट बिनमा जम्मा गरेर मल पनि बनाउन सकिन्छ
होइन फेरि यो कम्पोस्ट बिन चाहिँ कहाँबाट ल्याउने हो नि
यसको लागि नि आमा हाम्रो भक्तपुर नगरपालिका आफैले सहुलियत दरमा कम्पोस्ट बिन वितरण गरिरहेको छ नि
होस् न त बुहारी फोहोर भनेको जे पनि फोहोर नै त हो मल बनाएर गर्ने चाहिँ के अहिले त खेतबारी पनि छैन
ल आमा पनि खेतमै मात्र प्रयोग गर्नुपर्छ भन्ने के छ र घरमै कौशी खेती गरेर पनि त प्रयोग गर्न सकिन्छ यसो गर्दा घरको फोहोर घरमै व्यवस्थित हुने अनि स्वास्थ्यवर्धक तरकारी पनि पाइने
ए ल ठिकै छ उसो भए त
अनि छ नि आमा नकुहिने फोहोर जस्तै प्लास्टिक बोतल सिसा फलाम आदिलाई छुट्याएर पुनः प्रयोग गर्ने वा बेच्न पनि सकिन्छ अनि अहिले त झन् भक्तपुर नगरपालिका आफैले यस्ता नकुहिने फोहोर घरमै आएर किन्ने व्यवस्था पनि गर्न लागेको छ नि त आमा
ए ल ल यो त गजबकै कुरा रहेछ आफ्नो घर सफा गरेर आफैलाई पनि राम्रो पैसा पनि आउने बुहारी त निकै समझदार पो रहेछिन् आउने बित्तिकै कति राम्रो कुरा गरेकी
पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति
भक्तपुर नगरपालिकाको प्रस्तुति खोप सा भक्तपुर आवाज
कार्यक्रममा पुनः स्वागत तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपस भक्तपुर आवाज साथमा छु म प्रस्तुता सन्ध्या हेङ्गोजु विगतका समयमा अनुमति पत्र बिना स्थानीय तथा बाह्य व्यक्तिहरूले आफूमा रहेका थोरै जानकारी एवं अनुभव तथा बोल्न सक्ने क्षमताका आधारमा पथ प्रदर्शन गर्दै आइरहेको छ यसबाट स्थानीय पथ प्रदर्शकले गरिरहेको भक्तपुरका विभिन्न क्षेत्रहरूको सूचना प्रवाहमा एकरूपता ल्याउन अप्ठ्यारो परिरहेको छ कुरालाई मनन गर्दै भक्तपुर नगरपालिकाले पथ प्रदर्शनमा एकरूपता ल्याउन र त्यसलाई व्यवस्थित बनाउने उद्देश्यले स्थानीय पथ प्रदर्शक तालिम सञ्चालन गरिरहेको छ यसै सन्दर्भमा भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर टुरिज्म डेभलपमेन्ट कमिटी र नाथमको प्राविधिक सहयोगमा गत श्रावण 30 गतेबाट शुरू भएको 1 महिने स्थानीय पथ प्रदर्शक तालिमको औचित्य उद्देश्य र उपलब्धिका बारेमा हाम्रा सहकर्मी सजना प्रजापतिले तयार पार्नु भएको रिपोर्ट कार्यक्रमको अबको प्रस्तुतिमा
भक्तपुर नगरपालिकाले दिँदै आइरहेको तालिमहरूमध्ये स्थानीय पथ प्रदर्शक तालिम पनि एक हो भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर पर्यटन विकास समिति र नेपाल पर्यटन तथा होटल व्यवस्थापन एसोसिएसनको प्राविधिक सहयोगमा गत श्रावण 29 गते नगरपालिकाको सभाकक्षमा उद्घाटन गरिएको थियो पर्यटन उद्योगलाई अझ व्यवस्थित र दिगो विकास गर्ने उद्देश्यले भक्तपुर नगर क्षेत्रका स्थानीय पथ प्रदर्शकबाट प्रदान गरिने सूचनामा एकरूपता ल्याउन पथ प्रदर्शकहरूलाई अनुशासित मर्यादित र जवाफदेही बनाउने उद्देश्यले श्रावण 30 गतेबाट तालिम सञ्चालन गरिएको थियो जसमा 66 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ तालिमको उद्देश्यबारे थप प्रकाश पार्नुहुँदै भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले भन्नुहुन्छ
भक्तपुर नगरपालिका भक्तपुर पर्यटन विकास समिति र नेपाल होटेल नाथमको सहयोगमा हामीले यो सञ्चालन संयुक्त सहयोगमा सञ्चालन गरेको यो पथ प्रदर्शक तालिमले भक्तपुरको पर्यटनलाई व्यवस्थित र भक्तपुरलाई विकास गर्नलाई हामीले गर्नुपर्ने प्रयास स्वरूप यसलाई यो एक किसिमको पहिलो चरणबाट लिएका छौँ यसले भक्तपुरको सूचना भक्तपुरबाट जाने सम्पदाहरूको सूचनाहरू एकीकृत गर्न सकिन्छ र नियन्त्रित रूपमा यस सूचनाले भक्तपुरलाई अझ बढी चिनाउने कोसिस गर्छ हामीले यो तालिमलाई 1 महिना गरेका छौँ 1 महिनाभित्रमा हामीले देशभरिको सम्पूर्ण सूचना र विशेष गरी भक्तपुरको सूचनालाई बढी से बढी पर्यटकहरू मार्फत हाम्रो भक्तपुरको प्रचार प्रसार होस् भनेर र यहाँको यस विद्यार्थीहरूलाई यसमा सहभागी विद्यार्थीहरूलाई भक्तपुरको कुनै काप्चादेखि यहाँको विधि सबै थाहा होस् भनेर हामीले यसलाई तालिममा यो कुराहरू फोकस गरेका छौँ।
एक महिने उक्त तालिममा नगरका विभिन्न क्षेत्रबाट प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ भने जिल्लाका चाङ्गुनारायण नगरपालिका मध्यपुर ठिमी नगरपालिकाका साथै काभ्रे र हुम्ला जिल्लाबाट पनि प्रशिक्षार्थीहरू रहेका छन्। तालिममा प्रशिक्षार्थीहरूको निकै उत्साहजनक सहभागिता रहेको जानकारी गराउनु हुँदै भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेश राज शर्मा,
वास्तवमा भन्नुपर्दा यो औपचारिक तालिम थियो, त्योभन्दा पहिले पनि यहाँ चाहिँ स्थानीय पद प्रदर्शक भनेर उहाँहरू आफै स्वतस्फूर्त रूपमा गर्दै आइरहनु भएको थियो, तर उहाँलाई एउटा औपचारिकताको लागि यो तालिम लिइसके पछाडि उहाँहरूले आफूले पनि के अनुभव गर्नुभयो भनेदेखि उहाँहरूमा धेरै कुरा त ज्ञानै रहेनछ। पहिलो दोस्रो क्लास कक्षामै उहाँले यो अनुभव गर्नुभएछ र उहाँहरू यति उत्साहित हुनुभयो कि ए हामीले त थोरै कुरा मात्र जानेका रहेछौँ, कति कुरा त हामी जानेकै रहेनछौँ, अबदेखि त हामीले यो गाइडिङ गर्दाखेरि धेरै कुरा भन्न सक्ने भयौँ, त्यसैले हामी यो क्लास चाहिँ चुटाउँदिनौँ भनेर उहाँहरूको पेसा त गाइड हो नि, उहाँले त्यही नगर्यो भने सायद चुलो बल्दैन होला घरमा, तर पनि उहाँले गाइड गर्न छोडेर हरेक दिन चार घन्टा बिहान सात बजेदेखि एघार बजेसम्म नियमित रूपमा आइरहनु भएको छ र उहाँहरू कति केसमा एउटा दुईवटा केस चाहिँ के आउँछ भने हस्पिटल जानु पर्यो, तर हस्पिटल जान पनि एउटा क्लास लिनुहुन्छ, मेरो समय छ र एउटा क्लास भ्याएर जान्छु। जस्तै आज बिहान एकजना विद्यार्थी हुनुहुन्थ्यो, उहाँ चाहिँ डेन्टल जानुपर्ने रहेछ, बिहान डेन्टल गएर फेरि इभन आधी घन्टा 45 मिनट नसकेर आउनु भयो, रेस्ट गर्नु भएन, एकदम उत्साहित हुनुहुन्छ।
यस तालिमले भक्तपुरलाई पर्यटकीय क्षेत्र तथा गन्तव्य बनाउने र पर्यटन विकासमा टेवा पुग्ने बताउनुहुन्छ भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले।
भक्तपुरको पर्यटन विकासमा यो तालिमले भक्तपुर कसरी व्यवस्थित छ, भक्तपुरका सूचनाहरू कसरी त्यो गर्न सकिन्छ र भक्तपुरमा व्यावसायिक रूपमा पर्यटनलाई कसरी अगाडि बढ्न सकिन्छ, यो एउटा अध्याय र एउटा कुना मात्र हो, यसबाट सुरुवात भएको छ। अब यो तालिमले भक्तपुरको दृष्टिको हेर्ने दृष्टिकोणमा बदलिन्छ अनि यहाँको पटप्रदर्शक जो स्थानीय पटप्रदर्शक छ उनीहरूले भक्तपुरको सुझावहरू पनि दिए, त्यसपछि हामी अरू पनि क्षेत्र छुन्दै जान्छौँ र यसले भक्तपुरलाई एकीकृत रूपमा भक्तपुरको सबै क्षेत्रमा छुने गरी र भक्तपुर नगरभरि नै यसलाई व्याप्त गर्ने गरी पर्यटन विकासलाई यसले सहयोग गर्छ।
तालिम कसरी सञ्चालन भइरहेको छ भन्ने प्रश्नको जवाफ दिनुहुँदै भक्तपुर पर्यटन विकास समितिका महासचिव दिपेश राज शर्मा भन्नुहुन्छ,
तालिमको कुरो गर्नुपर्दा हामीले यो कार्यक्रम चाहिँ एक महिना राख्यौँ र एक महिना किन राख्यौँ, वास्तवमा यो छोटो समयाधिपतिको लागि पनि राख्न सकिन्थ्यो, तर हामीले चाहिँ यसमा तालिम लिन आइरहेका छन् उनीहरूलाई सम्पूर्ण कुराको जानकारी हुनुपर्छ भनेर यसमा थप, जस्तै यसमा नाथमबाट दिने त छुट्टै कोर्स नै भयो, त्यो सँगसँगै हामीले भक्तपुरको मुख्यतया भक्तपुरको सूचनालाई केन्द्रित भएर भक्तपुरमा यहाँका लोकल उत्पादन के हुनसक्छ, भक्तपुरको यहाँको संस्कार के हो, यहाँ भक्तपुरमा बस्ने नेवार समुदायले गर्ने संस्कार के हो, त्यो सम्पूर्ण कुरा यसमा समावेश गरेका छौँ। साथसाथै उहाँहरूलाई यो तालिम भनेको हामीले अनौपचारिक राजदूतलाई दिइरहेछौँ र यो चाहिँ के हुन्छ भनेदेखि विश्वभरि जान्छ यहाँको सन्देश, त्यसैले उहाँलाई यहाँको सम्पूर्ण जानकारी होस् भनेर हरेक क्षेत्र समेटेका छन्।
यसअघि विक्रम सम्बत 2059 सालमा समेत यस किसिमको तालिम दिइएको थियो जसमा 35 जनाको सहभागिता रहेको थियो। अहिले भइरहेको उक्त तालिम पश्चात कसरी पथ प्रदर्शकलाई परिचालन गर्नुहुन्छ भन्ने जानकारी दिँदै महासचिव दिपेश राज शर्मा भन्नुहुन्छ,
औपचारिक रूपमा परिचालन गर्नको लागि हामीले सोचेको हाललाई सोचेको पहिलो कुरा एउटा अनुशासन आउँछ र अनुशासनमा के गर्नुहुन्छ के गर्नुहुन्न पक्कै पनि छुटाउँछौँ हामी र गर्न नहुने कुरामा हामीले पहिलो कुरो नै के भन्दाखेरि यो जुन गाइड गर्दाखेरि पहिलो कुरो मदिरा सेवन गर्न पाइएन, मदिरा सेवन गर्यो भने उहाँहरू स्वतः यो क्रमबाट हट्नेछन्। दोस्रो कुरा उहाँहरूको एउटा युनिफर्म र युनिफर्ममा नर्मली नाम राख्ने गरेको छ तर हामीले नाम होइन नम्बर दिन्छौँ र नम्बर किन यो अङ्क भनेको कुरो छिट्टै नै आँखा जान्छ र सम्झिन सजिलो हुन्छ, नाम एबिसी नाम राख्यो भने हाम्रो पाहुनाले नाम कन्ठ गर्न सक्दैन, तर नम्बर भयो भने यति नम्बरको गाइडसँग म घुमेको थिएँ र इनकेस गाइडले गलत व्यवहार गर्यो भने उहाँहरूले त्यो नम्बरको गाइडलाई उहाँले गुनासो कम्प्लेन गर्न सक्नुहुन्छ र त्यो कम्प्लेनको आधारमा हामीले कारवाही गर्न सक्छौँ। यसको लागि भक्तपुर नगरपालिकाबाट पनि पहल हुन्छ, सँगसँगै भक्तपुर पर्यटन विकास समितिले पनि पहल गर्छ, नाथम हामीसँग हुनु नै हुन्छ र नियम कानुन भनेको जहिले पनि प्रहरी प्रशासनबाट आउनुपर्ने भएकोले यसमा नेपाल प्रहरी र पर्यटक प्रहरी पनि यसमा संलग्न हुनुहुन्छ। सँगसँगै उहाँहरूको पारिश्रमिक पनि टोकिदिन्छौँ हामीले। किन भन्दाखेरि पारिश्रमिक टोक्नुपर्ने बाध्यता हाम्रो के भन्दाखेरि, अब गाइड त गर्छन् तर सबैले दिने सूचना त एउटै हो, सबैको एउटै समय हो, तर कसैले एउटा एमाउन्ट कसैले अर्को एमाउन्ट लिँदा त राम्रो हुँदैन र मेसेज पनि राम्रो जाँदैन। त्यो भएकोले हामीले पारिश्रमिक पनि टोकिदिन्छौँ र के गर्नुहुन्छ के गर्नु हुँदैन त्यो पनि टोकिदिन्छौँ र एउटा नियमित घेरामा चाहिँ उहाँलाई राख्छौँ।
तालिमपछि स्थानीय पथ प्रदर्शकहरूले भक्तपुरमा उत्पादन हुने वस्तु तथा सेवाको जानकारी दिने भएकोले संस्कृतिको जोगेना हुने बताउनुहुन्छ भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले।
अब यो लोकल गाइडहरूले भक्तपुरको प्रडक्टले भनेर हामीले पढाएका छौँ, यो प्रडक्ट के हो भनेर उनीहरूले पर्यटकहरूलाई जानकारी दिन्छ र यसबाट पनि भक्तपुरको हामी आधिकारिक यो मौलिक उत्पादन भन्छौँ नि त्यहाँसम्म पुग्ने एउटा बाटो पनि हुनसक्छ। यसले व्यवसायको लागि पनि यसको सांस्कृतिक र यसको परम्परागत संस्कृति जगेना गर्नलाई पनि यसले सूचना दिने जानकारी दिने एउटा मौका पाउँछ।
नगरलाई स्वच्छ र सफा राखौँ, सभ्य नागरिकको परिचय दिउँ। आदरणीय नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा भक्तपुर नगरपालिकाको अपील। भक्तपुर नगरपालिकाले हरेक महिनाको 1 र 15 गते नगरका विभिन्न स्थानमा सरसफाई कार्यक्रम गर्दै आइरहेको हुँदा उक्त पुनित कार्यमा सहयोग गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा भक्तपुर नगरपालिका हार्दिक अनुरोध गर्दछ।
भक्तपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना। ऐतिहासिक एवं सांस्कृतिक नगरी भक्तपुरको सौन्दर्यतामा नकारात्मक प्रभाव पर्ने गरी नगरभित्रका सड़कहरूमा यथाभावी रूपमा राखिएका बिजुली, टेलिफोन, केबुल तथा इन्टरनेटका तारहरू जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सम्बन्धित सरकारवाला संस्थाहरूले व्यवस्थित गरिरहेको समयमा जानकारी गराउँदछौ। अव्यवस्थित तार व्यवस्थापन भइरहेको समयमा फेरि पनि केही सेवा प्रदायकहरूले यथाभावी तार राख्ने भइरहेको जानकारीमा आएको हुँदा नगरपालिकाको स्वीकृतिमा मात्र तार व्यवस्थापन गर्नुहुन्न सम्बन्धित सबैमा अनुरोध गर्दछ। भक्तपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति।
भक्तपुर नगरपालिकाको प्रस्तुति खोप सा भक्तपुर आवाज।
पुनः स्वागत छ श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपस भक्तपुर आवाज। यो कार्यक्रम तपाईँ हरेक बुधबार बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म र शुक्रबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म मात्र भक्तपुर एफएम 105.4 MHz रेडियो तरंग मार्फत सुन्न सक्नुहुन्छ। पर्यटन विकासमा पथ प्रदर्शकको महत्वपूर्ण भूमिका रहेको हुन्छ। कुनै पनि क्षेत्रको संस्कृति र संस्कारसँग विश्वव्यापी पर्यटकहरूलाई परिचित तुल्याउने पथ प्रदर्शकलाई एक तरिकाले अनौपचारिक राजदूत पनि मान्न सकिन्छ। यी पथ प्रदर्शकहरूमा थप ज्ञान, सीप र हौसला बढाउने उद्देश्यले हाल भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको 1 महिने पथ प्रदर्शक तालिममा सहभागी प्रशिक्षार्थीहरूको अनुभव आजको जनताको आवाजमा।
नमस्ते, म चाहिँ पेरी शिल्पकार खोमाबाट आएकी हुँ यो ट्रेनिङ लिनलाई चाहिँ। अनि म चाहिँ अहिले काम गरिरहेको छु, फ्रेसर्स नै हो। अनि यो ट्रेनिङ लिनको मेन उद्देश्य भनेर चाहिँ एक त म टुरिज्म स्टुडेन्ट भएँ अनि यसले गर्दाखेरि पछि मेरो करियर डेभलप गर्नलाई पनि मलाई फाइदा हुन्छ। अनि त्यो मात्र नभइकन अब आफू भक्तपुरकै बासिन्दा भएको हुनाले चाहिँ ट्रेनिङ लिएपछि चाहिँ मलाई यो भक्तपुरमा के छ, भक्तपुरको इम्पोर्टेन्स के हो, हिस्ट्री के हो, अब अरू कसैले हामीलाई सोध्यो भने हामीले कसरी जवाफ दिन सकिन्छ भन्ने कुरा चाहिँ सिक्न पाइन्छ। त्यसैले मैले यो ट्रेनिङ लिन आएको। अनि त्यसपछि कसैले अब हामीलाई पहिला त अब सोध्छ नि, अनि सोद्धाखेरि अब हामीलाई थाहा हुँदैन थियो के भन्नुपर्छ के भन्नु हुँदैन भनेर। अनि अथवा कहिलेकाहीँ हामीले गलत इन्फर्मेसन पनि प्रोभाइड गरेर हुन्छ टुरिस्टलाई होस् अथवा लोकल मान्छेलाई होस्। समग्रमा भन्नुपर्दा एउटा कन्फिडेन्स बिल्डिङ भयो यो ट्रेनिङको फाइदा, एउटा त नलेज पनि भयो, पर्सनालिटी डेभलपमेन्टमा पनि उ गरिरहेको छ।
मेरो नाम राज खत्री हो, म चाहिँ यहीँ भक्तपुर चाङ्गु नारायणमा बस्छु। हाल चाहिँ म अहिले सूर्यविनायकमा बस्छु अनि गाइड पेसामा लागेको चाहिँ लगभग 5-6 वर्ष भयो। ट्रेनिङ चाहिँ म किन लिन आएको भन्दाखेरि वास्तवमा पहिलादेखि हाम्रो भक्तपुरमा यो गाइड ट्रेनिङलाई कुनै एउटा व्यवस्थित थिएन होइन, भए पनि कुनै व्यक्तिहरूले अब आफ्नै राज्य जस्तो गरेर आफै मात्रै चलाइरहनु भएको थियो। अनि अहिले के भने यसले गर्दाखेरि चाहिँ हामी यहाँ भक्तपुरको लोकल मात्र है, हामीले लोकलले मात्रै गर्ने हो यताउता भन्ने कुरा भइरहेको थियो। अनि अहिले आएर चाहिँ मेन कुरा के भयो भने जसले जसको क्यापेसिटी छ, जसले गर्न सक्छ उसले गर्ने हो भनेर अनि एउटा अपर्च्युनिटी दिनुभएको छ, यसबाट चाहिँ अनि हामीले कस्तो भने गाइड गरेर राख्दाखेरि हामीले कतिपयले अब रङ इन्फर्मेसन होइन भक्तपुरमा रङ इन्फर्मेसन भइरहेको थियो, त अब चाहिँ यो ट्रेनिङबाट चाहिँ सबैको एउटै अन्डरस्ट्यान्डिङमा एउटै इन्फर्मेसन सबलाई जाओस् गर्नुभएको छ। यो ट्रेनिङ एकदम फाइदाजनक छ।
नमस्ते, म रिना प्रजापति, घर गोलमदी साथ भक्तपुर। गाइडिङ पेसाको बारेमा भन्नुपर्दाखेरि मैले गाइडिङको बारेमा त पहिलेदेखि नै सुनेको हुँ र मैले ट्रेकिङ गाइडको ट्रेनिङ पनि लिएथेँ, त्यही सिलसिलामा ट्रेकिङमा इन्ट्रेस्ट भएको हिसाबले ट्रेनिङ लिनुपर्ने मेन कारण चाहिँ टु बी अ प्रोफेसनल गाइड होइन, यहाँको बारेमा र यहाँको कला संस्कृतिहरूको बारेमा विस्तृत जानकारी पाओस् र मैले त्यही अनुसार मेरो गेस्टहरूलाई इन्फर्मेसन दिन सकोस् भन्ने हिसाबले चाहिँ मैले ट्रेनिङ लिएको हुँ। सुझावको रूपमा भन्नुपर्दाखेरि यो ट्रेनिङ राम्रो हो एकदम होइन, अब यो ट्रेनिङलाई चाहिँ अब इयरली नभए पनि 5 इयर्सको एकचोटि या त्यसरी हामीले कन्टिन्यू गर्न सक्यौँ भने धेरै राम्रो हुन्छ र साथसाथै अब यी सब्जेक्टहरूको जुन कोर्स सिलेबसहरू छ नि त्यो चाहिँ एकदम लिमिटेड भयो, यदि हामीले यसलाई अलिक लामोको रूपमा गर्न सक्यौँ भने अझ बेटर हुन्छ। थ्याङ्क यू।
नमस्ते, मेरो नाम चाहिँ कृष्ण कुमार थापा हो, मेरो घर सिन्धुली रतनचुरा 8 हो, हाल म कमल विनायकमा बस्छु। म यो गाइड पेसामा लागेको 15-16 वर्ष भन्दा बढी भयो, जुन त्यो बेलामा गाइड गरिन्थ्यो त्यो बेलामा चाहिँ हाम्रो लाइसेन्स केही पनि थिएन हामीसँग, जस्तै हामी गाइड हो भनेर चिनाउने कुनै चिनारी थिएन, र हाल आएर जुन नगरपालिका बिटिडिसी न्याथमले जुन हामीलाई सहयोग गरेर जुन गाइड ट्रेनिङ दिनुभयो त्यसको लागि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँहरूलाई। जब म गाइड गर्थेँ त्यति बेला भनौँ न जुन सिन्डिकेट को कुरा छ, सिन्डिकेट साथीहरू धेरै छन् यहाँ जुन नाम गाइड भएको तर काम नगर्ने गरेको पाइन्छ, त्यसको सट्टा हामीलाई पठाइन्थे अनि हाम्रो जुन कमाइबाट आधी उनीहरूले लिन्थे, तर अहिले आएर जुन यो सिस्टममा गएर जुन भयो अब चाहिँ त्यस्तो नहोला भन्ने म चाहन्छु।
नमस्ते, मेरो नाम पृथ्वीराज कक्षपति, हाल कमल विनायकमा बस्छु, र यो गाइड पेसामा लागेको करिबन 6 वर्ष जति भयो, तर धेरै कुराहरू चाहिँ थाहा थिएन, जसले गर्दाखेरि विदेशीले के कुरा मलाई सोद्धाखेरि पनि लाइक आई डोन्ट नो भन्नुपर्ने जस्तो भएको कारणले गर्दाखेरि चाहिँ यो गाइड ट्रेनिङ हुन लागेको छ भन्दाखेरि चाहिँ मैले पनि केही थप कुराहरू सिक्न पाउँछु कि भन्ने आशाले गर्दाखेरि चाहिँ म यो गाइड ट्रेनिङमा आएँ। म यो भक्तपुरको एउटा लोकल मान्छे जुन चाहिँ गाइड गरिरहेछ, मैले पेसा गरिरहेछ, तर त्योबाट मलाई त फाइदा भयो, तर अहिले हामीले मलाई मात्र नभइकन हाम्रो समग्र नेपालीहरू नेसनको मान्छेहरूलाई पनि फाइदा होस् भन्ने हिसाबले चाहिँ ट्रेनिङ जस लिन पाएँ। यो ट्रेनिङ गरिदिनु भएकोमा चाहिँ नगरपालिका बिटिडिसी र न्याथमको सरहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु।
नमस्ते, मेरो नाम राशिका महर्जन हो, म चाहिँ चाङ्गु नारायणमा बस्छु, गाइड पेसामा भर्खर भर्खर लागिरहेको छु र भक्तपुर नगरपालिकाले चाहिँ रिसेन्टली गाइड ट्रेनिङको अर्गनाइज गर्यो अनि यो ट्रेनिङमा आएपछि चाहिँ मैले धेरै भक्तपुरको बारेमा धेरै ज्ञान पाएँ, लाइक भक्तपुरको कल्चरहरू, आर्ट, आर्किटेक्चर अनि हिस्ट्रीको बारेमा धेरै नलेज पाएँ। अनि भक्तपुरमा जति पनि छ त्यो सबै ओल्ड हेरिटेज साइटमा छ, त्यो सबलाई थाहा भएकै कुरा हो, तर यहाँभित्र कहाँ के छ भन्ने कि थाहा थिएन, अहिले आएर चाहिँ त्यो सबैले थाहा पाएँ। अनि भक्तपुर नगरपालिकामा लोकल गाइडहरू त धेरै हुनुहुन्छ, एबभ 300 हुनुहुन्छ होला, तर यहाँ चाहिँ कस्तो भने सिन्डिकेटको हुँदो रहेछ, उहाँहरूको चाहिँ रो वाइज हुँदो रहेछ, त्यो चाहिँ अलि राम्रो थिएन, त्यो अब चाहिँ नगरपालिकाले म्यानेज गर्छ भन्ने हामीलाई आशा गरेको छु।
नाम चाहिँ रत्नकृष्ण प्रजापति हो, म मोडेपुर थिमी 5 तानानी टोलमा बस्छु। म गाइड पेसामा लागेको त लगभग 16-17 वर्ष भयो, खास यो गाइड पेसामा चाहिँ म इङ्ग्लिस सिक्नको लागि चाहिँ आएको, फर्स्ट गाइडै हुन्छ भनेर चाहिँ आएको होइन, म इङ्ग्लिस सिकाउँला भनेर चाहिँ भक्तपुर प्रवेश गरेको। त्यहाँबाट सिक्दा अलिक क्युरियस हुँदो रहेछ क्या, त्यो सिक्ने त्यो हुँदो रहेछ, त्यो हुँदा 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 म चाहिँ गाइडको पेसामा आएँ। त्यो गाइडको पेसामै आउँदाखेरि पनि म ट्रेकिङ र यो भक्तपुर लोकल बेस गरेर चाहिँ गाइड गरिरहेको हुन्छु, अहिलेसम्म पनि गरिरहेको छु। म चाहिँ पहिला हामी गाइड गर्दाखेरि लाइसेन्स नहुने, कुनै पेपर नहुँदाखेरि कुनै मान्छेले चाहिँ के भन्ला कि, या टुरिस्ट पुलिस या कुनै हुन्छ नि टुरिस्टहरू आउनेहरू पनि कुनै उनीहरूले चाहिँ कागज खोज्या हुन्छ, यो गभर्मेन्ट लेभलको हो कि होइन, किनकि त्यसमा धेरै कुराहरू होला, सेक्युरिटीदेखि लिएर सबै कुरा होला, त्यो कारणले गर्दाखेरि यो लाइसेन्स नहुँदाखेरि मलाई पनि भन्थ्यो आत्ता यसले चाहिँ अब के कागज खोज्यो भने मैले चाहिँ के भने, लोकल गाइड मात्र भनेर त हुँदैन, कुनै कागज त चाहियो, त्यो नहुँदाखेरि चाहिँ सेल्फ कन्फिडेन्स नहुने रहेछ। अहिले चाहिँ हामीले चाहिँ
एज अ स्किलफुल लाइसेन्स होल्डर प्रोफेसनल गाइड हुनको लागि चाहिँ हामी गइरहेको छौँ। सायद केही दिनमा हामीले पाउँछौँ होला भन्छौँ होला।
नमस्ते, मेरो नाम राजकुमार विश्वकर्मा, म भक्तपुर 82 वडा नम्बर 2 र अहिलेलाई म एज अ लोकल गाइड काम गर्दैछु र आई एम रियली ह्याप्पी टु गेट अ ह्युज अपर्च्युनिटी बाई भक्तपुर ट्री डेभलपमेन्ट कम्युनिटी नाथम भक्तपुर म्युनिसिपालिटी। दिस ट्रेनिङ मिन्स अ लट टु मी एक्चुली। लाइक आई हेभ बिन डुइङ गाइडिङ एज अ लोकल गाइड सिन्स लाइक लास्ट 10 years or like more than that, right? But I want to become a professional guide. The positive impact of this training, what I might get in future, right? First of all, like I will definitely learn something more. A huge, there are like thousands of years of history behind, right? It's not only like this is 5-story temple and built in 17th century by second last king. Not only that, I can actually learn something more.
Namaste, mero naam Ram Silakar, mero thegana tekhacho tol guide field ma laeko lagbhag 8-9 barsha jati bhayo. Ani aile jun chai hamro yo Natham Bhaktapur Narpalika BTCT ra aru local basindaharule chai hamro Bhaktapur ma kati pani hamro local guide haru cha waharle chai euta byavasthit rup ma uniharuko lai euta environment creation garna ko lagi aile hamle yo training sanchalan garnu bhayeko छ। उहाँहरूलाई हृदयदेखि एकदम धेरै धन्यवाद। र हामीलाई ट्रेनिङ किन चाहिन्छ भन्दाखेरि हामी यो गाइड ट्रेनिङ लाइनमा भक्तपुरमा गाइड गरिरहेको लगभग धेरै वर्ष भइसक्यो। साथै हामी जुन यो फिल्डमा लाग्दा पनि हामीमा आफ्नै पर्सनल कस्तो हामीमा एउटा कन्फिडेन्स छैन भनेदेखि हाम्रो एउटा भक्तपुर सहर हामी बस्ने यो स्थल बासिन्दा भएको हुनाले हामीलाई चाहिँ कति जानकारी हामी स्वयं लोकलमा भए तापनि त्यति मात्रामा नपुगेको हुनाले किनभने लोकल गाइड भएपछि त जति आफूमा छ चिठीले होइन कि अरू जस्तै सिसालिएर हुन्छ कि जस्तै हाम्रो एनसिज बजे बाजेहरूको उहाँहरूकोबाट नलेज सेयर गरेर सिक्नु पाउनुपर्ने त्यो मौका हामीले पाए तापनि तर यसरी हामी ट्रेनिङ गरेर चाहिँ यति सिसाना सिक्न पाएका छैनौँ। र यो ट्रेनिङ किन चाहियो भन्दाखेरि मुख्य कुरा भनेको कतिपय हामीले थाहा भएर पनि त्यो चाहिँ हामीले प्रेजेन्टेसन गर्न सकेका हुँदैनौँ र गेस्टहरूको लागि हामीले कसरी उहाँहरूसँग चाहिँ नि बोलेर चाहिँ प्रेजेन्टेसन गर्नुपर्ने हुन्छ भनेको त्यो हामीसँग भावना लोकली मात्र छ तर इन्टरनेसनली एउटा जुन हुनुपर्ने पर्सनालिटीबाट नभएको हुनाले हामीलाई यो ट्रेनिङ अति आवश्यक छ। अब एउटा भक्तपुरको परम्परा बुझ्नुपर्छ, जात्रा बुझ्नुपर्छ र भक्तपुरको भू बनावट जियोलोजिकल बुझ्नुपर्छ र साथसाथै भक्तपुरमा विभिन्न किसिमका संस्कारहरू पनि बुझ्नुपर्ने यो एकदम महत्त्व छ।
कार्यक्रममा पुनः स्वागत। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपस भक्तपुर आवाज। म प्रस्तोता सन्ध्या हेङ्गुजुको साथमा कार्यक्रमको अर्को प्रस्तुति रहेको छ भक्तपुर नगरपालिकाका विभिन्न गतिविधिहरू। साताभरिका भक्तपुर नगरपालिकाका गतिविधिहरू बारे जानकारी दिन आउँदैछन् सहकर्मी दिपेन्द्र प्रजापति र सरिता दुवाल।
भक्तपुरमा 7 होटल खोल्ने क्रममा रहेका छन्। यी होटल मध्ये 8 बढीको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका छन्, जसमध्ये 2 होटल भक्तपुरका ठूला होटलमा गरिनेछन्। भक्तपुर नगरपालिका वडा नम्बर 4 बाराइस्थान स्थित होटल फाटगाउँ र वडा नम्बर 2 इन्द्रायणी स्थित भक्तपुर सिटी गेस्ट हाउस भक्तपुरमा खुलेका र खोल्ने होटलहरू मध्येकै ठूला हुन्। 50 कोठा रहेको होटल भाटगाउँका संचालक नवल किशोर राज भण्डारीले आगामी नोभेम्बरदेखि होटल संचालन शुरू गर्ने गरी तयारी तीव्र बनाएको जानकारी दिए। सन् 2019 होटल पूर्ण क्षमतामा संचालनमा आउने उनको भनाइ छ। भक्तपुरको टौमोडीमा भाटगाउँ गेस्ट हाउस संचालन गरिरहेका राज भण्डारी आफ्नो व्यवसायलाई विस्तार गर्दै होटल संचालनमा अघि बढेका हुन्। भक्तपुर सिटी गेस्ट हाउसमा पनि 33 कोठा रहेका छन्। संचालक रंजित मारिखुले आगामी सेप्टेम्बर नोभेम्बर भित्र गेस्ट हाउस संचालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभएको छ। त्यस्तै नगरकोटमा सनसाइन होटल संचालन गर्दै आएका सुरेन्द्र प्रजापतिले पनि भक्तपुर नगरपालिका वडा नम्बर 2 खौमामा अर्को होटल संचालनमा ल्याउँदैछन्। होटल थमाधम निर्माण भइरहेको व्यवसायी प्रजापति बताउँछन्। उनका अनुसार उक्त होटलमा 17 कोठा तयार हुनेछन्। त्यही सँगै मल्ल इन नामक होटल पनि संचालनको अन्तिम तयारीमा छ। वडा नम्बर 2 इताछेमी अर्को होटल संचालनमा आउने भएको छ। क्याफे बियोन चलाउँदै आएका व्यवसायी सचित झाले होटल संचालनमा ल्याउन लागेका हुन्। त्यस्तै भक्तपुर नगरपालिका 2 बालाखुमा अर्को होटल संचालनको तयारी अन्तिम चरणमा पुगेको छ। व्यवसायी जीवन गोसाईले उक्त होटल सञ्चालनमा ल्याउन लागेका हुन्। उनका अनुसार होटल निर्माण पूरा भइसकेको छ, त्यसैले भित्री वा बाहिरी रूपलाई राम्रो बनाउने काम भइरहेको उनी बताउँछन्। होटलले एक दिनमा 48 पर्यटकलाई बास दिने क्षमता रहेको जीवनले सुनाए। उनी आफै साइप्रसमा होटल व्यवस्थापन सम्बन्धी उच्च शिक्षा सकाएर भक्तपुरमै होटल व्यवसाय गर्न भनी आएका हुन्। भक्तपुर नगरपालिका 5 टौबडीमा पनि अर्को होटल निर्माण भइरहेको छ। पहिले नै पर्यटन क्षेत्रमा लागिरहेका समूहले उक्त होटल निर्माण गरिरहेको हो। उक्त होटल बिस्केट जात्रासम्ममा सञ्चालनमा आउने उक्त समूहको दावी छ। भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष राम सुन्दर भेलेले सञ्चालनको तयारीमा रहेका होटलहरूले भक्तपुरका होटलहरूको अहिलेको क्षमताको 3/4 पूर्ति गर्ने बताउनुभयो। उनका अनुसार भक्तपुरमा करिब 50 ठूला साना होटल सञ्चालनमा छन्। अहिले सञ्चालनमा रहेका होटलहरूसँग 525 जना पर्यटकको क्षमता छ। अध्यक्ष पेले भन्छन्, नयाँ होटलहरूले थप 300 जना पर्यटकलाई भक्तपुरमा रोक्न सक्छन्। होटल एसोसिएसन अफ भक्तपुर ह्याबका अध्यक्ष सत्यराम सुवालले सरकारले विजित 2020 अघि सारेसँगै भक्तपुरमा होटल सञ्चालनमा आउने क्रम बढेको बताउनुहुन्छ। नेपाल आएका अधिकांश पर्यटकलाई भक्तपुरसम्म पुग्ने वातावरण बनाउन र होटल तथा व्यवसायको क्षमता बढाउन ह्याबले काम गर्ने उनले सुनाए। भक्तपुर नगरपालिका स्थित पर्यटक सूचना केन्द्रका अनुसार नेपाल पुग्ने करिब 35% बाह्य पर्यटक भक्तपुर पुग्छन्।
भक्तपुर नगरपालिकाको आयोजनामा कर दैलो तथ्याङ्क संकलनकर्ताहरूलाई सामग्री हस्तान्तरण कार्यक्रम भदौ 24 गते शनिबार नगर प्रमुख सुनिल प्रजापतिद्वारा उद्घाटन गरिएको थियो। कार्यक्रममा नगर प्रमुख प्रजापतिले हल्लो समात्नेलाई मात्र हल्लो जोत्नुको समस्या थाहा पाएसँगै सैद्धान्तिक ज्ञान व्यवहारमा उतारे समस्या अझ पक्की हुने बताउनुभयो। उहाँले सबै ओदामा एकैचोटि नर्सिङ सेवा शुरू गर्दा आउन सक्ने सम्भावित समस्या बुझ्न शुरूमा 3 ओदाबाट नर्सिङ सेवा शुरू गरेको बताउनुभयो। प्रमुख प्रजापतिले तथ्याङ्क संकलनमा 150 प्रश्नहरू भएकाले सम्झाइ बुझाई मिजासिलो पाराले तथ्याङ्क संकलन गर्न संकलनकर्ताहरूलाई सल्लाह दिनुभयो। उहाँले एकै परिवारका सदस्यहरू दुई स्थानमा बसोबास गर्दै आएको भए पनि जनप्रतिनिधिहरूसँग छलफल गरी टुङ्ग्याउनु पर्ने बताउनुभयो। ओदा नम्बर 7 उकेश कवाङले तथ्याङ्क संकलन गर्न जाँदा घरमा नभेट्ने र अनेक समस्यामा स्वयंसेविका र घरदैलो नर्सिङ सेवाका नर्सहरूलाई थाहा हुने भएकाले समन्वय गर्न सुझाउनुभयो। त्यस्तै ओदा नम्बर 1 ओदाध्यक्ष श्यामकृष्ण खत्री, ओदा नम्बर 3 राजकृष्ण गोरा, ओदा नम्बर 8 महेन्द्र खायमली, ओदा नम्बर 9 रविन्द्र ज्याको, कार्यपालिका सदस्य रोशनमया सुवालले ओदाको परिचय पत्र दिनुभयो भने हरिकृष्ण तोजुले तथ्याङ्क संकलन गर्ने बारे बताउनुभयो।
बागेश्वरी माध्यमिक च्यामासिंहको हिरक वर्षको उपलक्ष्यमा आमन्त्रण छात्र छात्रा कपर्दी प्रतियोगिता शुरू भएको छ। काठमाडौँ भक्तपुर र काभ्रे जिल्लाका विभिन्न 10 विद्यालयका छात्र छात्राहरू सहभागी भएको उक्त प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो। सो अवसरमा प्रमुख प्रजापतिले खेल मित्रता अनुशासनका साथै देशभक्ति भावनाका विकासका लागि पनि खेल्नु पर्नेमा जोड़ दिनुभयो। उहाँले भक्तपुर नगरपालिकाले खेल विकासका लागि सक्दो ध्यान दिने आएको चर्चा गर्दै गत वर्ष विद्यालय स्तरीय विभिन्न 8 खेलको प्रतियोगिता सञ्चालन गरे झैं यस वर्ष पनि 13 खेलको प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं 9 वडाका वडाध्यक्ष रविन्द्र ज्याखोले खेलकुदमा खेलाड़ीहरू इमान्दार भए झैं देश निर्माण गर्न पनि उत्तिकै इमान्दार हुन जरूरी रहेको धारणा राख्नुभयो। त्यसै भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्री, अखिल नेपाल कबड्डी संघ भक्तपुरका अध्यक्ष विनोद प्रजापतिले पनि शुभकामना दिनुभएको थियो। कबड्डी प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष एवं सह प्राचार्य ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राचार्य कृष्ण प्रसाद धन्साले स्वागत मन्तव्य राख्नुभएको थियो र त्यस्तै शिक्षक राजन लाखाले हिरक वर्षका कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो। पहिलो उद्घाटन छात्रा खेलमा बागेश्वरी माविले खोप माविलाई 31-33 अङ्क प्राप्त गरी पराजित गर्यो भने दोस्रो छात्रा खेलमा कन्या मन्दिर माध्यमिक विद्यालयलाई खोपरिङ इंग्लिश एकाडेमीले 40-50 अङ्क हासिल गरी
पराजित गर्यो। त्यस्तै छात्रा तर्फको अर्को खेलमा भीमेश्वर माविलाई जनसेवा माविले 38 विरूद्ध 7 अंक प्राप्त गरी जीत दर्ता गर्यो। त्यस्तै छात्र तर्फको खेलमा बेलोर माध्यमिक विद्यालयले खोपिङ एकाडेमीलाई परास्त गर्यो भने भीमेश्वर माविले खोप माविलाई 46-39 अंकले पराजित गर्यो। आजको अन्तिम खेलमा नेपाल युवक माध्यमिक विद्यालयलाई सेक्रेट हार्ट माध्यमिक विद्यालयले 25-49 हराएको थियो।
नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले काठमाडौँ उपत्यका बाहिर ससाना शहरहरूको विकासको योजना सरकारले तयार गरेको खण्डमा खानेपानी र फोहोर व्यवस्थापन सहज हुने बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा आइतबार सम्पन्न प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्वच्छ खानेपानी सम्बन्धी सरसफाईको पहुँच सम्बन्धी सरकारवालाहरूको बैठकमा बोल्दै प्रमुख प्रजापतिले नास्टको रिपोर्ट अनुसार काठमाडौँमा प्रयोग हुने 50 ब्रान्डको खानेपानी मापदण्ड विपरीत छ भने बाहिरको स्थिति के होला अनुमान गर्न सकिन्छ भन्नुभयो। उहाँले सरकारले राजस्व संकलन गर्ने ठाउँमा अनियन्त्रित गाडीको आयातले प्रदूषण बढ़िरहेको उल्लेख गर्दै प्रदूषण नियन्त्रण गर्ने प्रविधि केन्द्र सरकारले उपत्यकाका सबै नगरपालिकालाई व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो सबै अण्डा एउटै टोकरीमा राख्न नहुने भनाईलाई मनन गरी सबै नगरपालिकाले आ आफ्नै शैलीमा फोहोर व्यवस्थापन गरिरहेको भए अहिलेको जस्तो उपत्यकामा एकैसाथ समस्या नआउने जानकारी दिनुभयो। भक्तपुर नगरपालिकाले नगरवासीहरूसित न्यून सफाई शुल्क लिएर सफाई गरिरहेको बताउँदै कुहिने र नकुहिने छुट्टाछुट्टै संकलनको फोहोर व्यवस्थापनमा सहज भएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले 4 वर्षको लागि सिसडोलमा फोहोर व्यवस्थापन गर्न लिएको 13-14 वर्षसम्म राख्दा समेत सरकारले वैकल्पिक व्यवस्थातिर ध्यान नदिएको बताउनुभयो। अहिले वर्षातको कारण फोहोर उठ्न नसकेको उल्लेख गर्दै उहाँले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनमा ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो। ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सन्त्यालले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी नेपाल फिनल्याण्ड र भारतबीच सम्झौता भएको कारण आफूहरूले जापानबाट नयाँ प्रविधि सहितको मेसिन झिकाउन खोज्दा असफल भएको बताउनुभयो।
यही आउँदो कार्तिक 4-5 गते हुने 2 38 नेपाल भाषा साहित्य तमुजाको तयारी भइरहेको आयोजक समितिका अध्यक्ष नरेश खत्रीले बताउनु भएको छ। 2072 सालको भूकम्प पश्चात भक्तपुर नगर क्षेत्रभित्र अधिकांश मानिस नगर बाहिर घर बनाउन थाल्ने क्रम बढेसँगै पुरानो नगर बाहिरको क्षेत्रमा मानिसको आवत जावत बाक्लो भएको हो। समिति अध्यक्ष खत्रीका अनुसार पहिलो पटक कमल विनायक आवास क्षेत्रमा तमुजा हुन गइरहेको हो। नगरका पहिला सम्पन्न भएका अधिकांश ठाउँमा घर निर्माण कार्यका लागि सामग्रीहरू थुप्पारिएपछि सो स्थान छनौटमा परेको बताउनुहुन्छ। नगरभित्र तमुजा जस्ता वृहत कार्यक्रमका लागि ठाउँको अभाव पनि महसुस गरिँदै आएको छ। तमुजा हुन गइरहेको भक्तपुर नगरपालिका 10 कमल विनायक प्लानिङमा कार्यक्रमको तयारी स्वरूप प्रारम्भिक सरसफाई कार्यक्रम भएको छ। नगरपालिकाको सो खाली जग्गामा सो भन्दा अगाडि ब्याडमिन्टन खेल्दै आइरहेको थियो। साथै कार्यक्रम स्थलसम्म जाने बाटो हिलामे भएकोले स्थानीय जनताले हिलो नहोस् भन्नका लागि पानी पासको व्यवस्था शुरू गरेका छन्। यसको लागि केही रकम स्थानीय घर धनीहरू आफैले जुटाएर बाटो व्यवस्थित गर्ने गरेको स्थानीय हेरा ख्याजुले बताउनुभयो। उक्त काममा प्राविधिक सहयोग नगरपालिकाले गरेको छ। भक्तपुर नगरपालिकाले थाल्दै आएको सरसफाई कार्यक्रम यही असोज 1 कमल विनायक परिसरमा गर्ने निर्णय भइसकेकोले उक्त कार्यक्रममा सहभागी हुन वडाका वडा अध्यक्ष लक्ष्मी प्रसाद यमिखाले आग्रह गर्नुभएको छ।
पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति
भक्तपुर नगरपालिकाको प्रस्तुति खोप सा भक्तपुर आवाज।
कार्यक्रममा पुनः स्वागत. तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपस भक्तपुर आवाज. साथमा छु म प्रस्तुता सन्ध्या हिंगुजु. श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौं. आजको श्रृंखलामा पर्यटक सूचना केन्द्रका प्रमुख गौतम लासेवासँगको अन्तर्वार्ता, भक्तपुर नगरपालिकाद्वारा हाल सञ्चालन भइरहेको स्थानीय पथ प्रदर्शक तालिम सम्बन्धी एक रिपोर्ट, उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूसँगको कुराकानी र भक्तपुर नगरपालिकाका विविध गतिविधि सुन्यौं. साथमा विभिन्न सूचना र जानकारी सुनिहाल्यौं. तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया, सल्लाह, सुझाव अवश्य पठाउनुहोला. पत्र पठाउने ठेगाना कार्यक्रम खोपस भक्तपुर आवाज, भक्तपुर नगरपालिका. तपाईँले आफ्नो प्रतिक्रिया फेसबुक पेज भक्तपुर नगरपालिका वा भक्तपुर म्युनिसिपालिटी मार्फत पनि पठाउन सक्नुहुन्छ. साथै भक्तपुर नगरपालिकासँग सम्बन्धित सम्पूर्ण सूचना वा जानकारी नगरपालिकाको वेबसाइट भक्तपुर mun.gov.np पनि हेर्न सक्नुहुन्छ. कार्यक्रम अवधिभर सुनेर साथ दिनुहुने तपाईँ श्रोतालाई हार्दिक आभार. साथै कार्यक्रम तयार पार्न सहयोग गर्नुहुने सहकर्मीहरू रविन्द्र कोशी, सजना प्रजापति, श्रीराम कासिछुवा, कृति दुवाल, दिपेन्द्र प्रजापति र सरिता दुवाललाई हार्दिक धन्यवाद र प्राविधिक सहयोगका लागि राजेश हार्दालाई विशेष आभार. अर्को साता पुनः विविध सूचना एवं जानकारीहरू लिएर उपस्थित हुने नै छौ. तबसम्मको लागि म प्रस्तुता सन्ध्या हिंगुजु लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस्. नमस्कार.
सतया जाले लेहो पता, सतया जाले लेहो पता, मन तुने जी भैम को जात जातिया स्वाहो है, जातिये नारा को पिला, जात जातिया स्वाहो है, जातिये नारा को पिला, नमकता दूर है गो मन दुनी संतन के बिना, नमकता दूर है गो मन दुनी संतन के बिना, पता दुनी नमकता.